हिमाल पहाड़ तराई जोड़ सब समाचार छिटो छौ मनोरंजन मागी हर बिहानी हर साझा संगे संगे तपाई हामी
आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हर्रे बाट 102.7 वीरेन्द्र नगर सुर्खेत बाट
कार्यक्रम आजको संवादबाट केशव ढकालको नमस्कार। यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान 9 बजेको नेपाल खबरपछि करिब 10 बजेसम्म रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्नुहुन्छ। कार्यक्रममा हामी विभिन्न समसामयिक विषयमा छलफल गरी समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौँ। भर्खरै आर्थिक वर्ष सकिएको छ। आज हामीले जिल्ला प्रशासन कार्यालय सुर्खेतले आर्थिक वर्ष मा गरेका कार्य प्रगति लगायत समसामयिक विषयमा छलफल गर्ने जमर्को गरेका छौँ। यस विषयमा छलफल गर्न हामीले सुर्खेतका सहायक प्रमुख जिल्लाधिकारी गङ्गा प्रसाद नेउपानेलाई स्टुडियोमा निम्त्याएका छौँ। स्वागत छ नेउपाने सर यहाँलाई।
धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम ठिक।
भर्खरै आर्थिक वर्ष सकिएको छ। यो आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय सुर्खेतको त्यस्ता महत्त्वपूर्ण कामहरू केही छन्?
खास गरी अहिले पछिल्लो अवस्थामा महत्त्वपूर्ण चाहिँ आर्थिक वर्षको अन्त्यतिर द्वन्द पीडितहरूलाई राहत वितरणको कार्य बडो मुस्किलले अन्तिम अवस्थामा बडो गाह्रो साङ्रो तरिकाले ब्याङ्कमा पठाइएको छ। यो वर्षको खास गरी पछिल्लो अवस्थामा थोरै समयमा बढी गरिएको काम यही नै हो।
रकम अन्तिमतिर आएर यस्तो भयो कि के भयो?
हजुर, आर्थिक वर्षको अन्त्यतिर रकम आयो र त्यो रकमलाई खास द्वन्द पीडितका हकवाला खास हकदारको पहिचान गर्नलाई समय लाग्यो र त्यो समय बढी खाइदियो। त्यसले गर्दाखेरि हामीलाई धेरै गाह्रो पर्यो र पनि हामीले भ्याएसम्म पाएसम्म छिनफान गरेर हामीले ब्याङ्कमा पठाएको छौँ।
कति रकम आएको थियो, कति रकम उहाँहरूको द्वन्द्व पीडितहरूका लागि भनेर ब्याङ्कमा पठाइयो, त्यस्तो केही तथ्याङ्क छ?
रकम भन्दा पनि यसलाई यसरी हेरौँ, अब रकम ठ्याक्कै म भन्न सक्दिनँ। करिब 350 जति मृतकका परिवार, भनेपछि एक मृतकलाई अहिले पहिलो किस्तामा पहिलोचोटि नपाउनेलाई 5 लाख, कसै कसै अधिकांशले 2 लाख पाइ, कसैले 2 लाख, कसैले 3 लाख पाउनु भएको छ र उहाँहरूलाई त्यो कटाएर 2 लाख पाउनेलाई 3 लाख, 3 लाख पाउनेलाई 2 लाख पहिलो किस्ताको रकम, त्यसरी 350 जतिलाई गर्दाखेरि लगभग यो निकै नै हुन्छ। त्यसपछि अन्य यो अपहरण लगायत यिनीहरू चाहिँ अलिक थोरै सङ्ख्यामा छन् र त्यसपछि चाहिँ सबभन्दा अर्को बढी सङ्ख्या भनेको चाहिँ विस्थापितहरू हो। विस्थापितहरूको झन्डै हाम्रो 550 जतिको सङ्ख्यामा अहिलेलाई प्रति परिवार भनौँ अथवा प्रति व्यक्ति भनौँ 25,000 दरले त्यसरी ब्याङ्कमा पठाइएको अवस्था छ र अब यसलाई चाहिँ हामी आफैले यसो हिसाब गर्दा पनि रकम चाहिँ ठुलै हुन्छ।
आएको रकममध्ये धेरै ठुलो हिस्सामा रकम फिता गएको अथवा खर्च हुन नसकेको भन्ने कुरा पनि आयो, यो चाहिँ यसको चाहिँ खास कारण चाहिँ के हो?
यो राहत वितरण खास गरी द्वन्द प्रभावित राहत वितरणमा चाहिँ पैसा फिर्ता गएको, त्यस्तो धेरै पैसा फिर्ता गएको भन्ने होइन, यो चाहिँ होइन। अरू कार्यालयका अरू विकास निर्माणका कामहरू नभएर फिर्ता गएका होलान्, हाम्रो अफिसमा होइन।
सशस्त्र द्वन्द्व पीडितहरूका लागि भनेर जुन राहत रकम आएको छ, आर्थिक वर्षको अन्त्य अन्त्यतिर लगभग ढिलागरी रकम आएको कुरा यहाँले पहिले पनि बताइसक्नु भएको छ, त्यो रकम त्यसपछि फिर्ता त्यति गएको छैन?
छैन छैन, एकदम थोरै रकम मात्रै हो, जसको अब हकदारहरू नै चाहिँ पत्ता नलागेका अथवा निवेदन नै नदिनुभएका अथवा चाहिँ यही हकदार हो भन्ने सिफारिस प्राप्त नभएका, यस्ता विभिन्न कारणले केही रकम गए, नत्र अधिकांश रकम गएछ।
गुनासो हामीहरूसँग अथवा विभिन्न सार्वजनिक समारोहमा पनि उहाँहरूले के भन्ने गर्नुभएको छ भने प्रक्रिया चाहिँ अत्यन्तै झन्झटिलो भयो भन्ने खालको कुरा छ, यसलाई सजिलो तरिकाले उहाँहरूलाई यो राहत रकम पाउन सक्ने अथवा सकेसम्म एकमुष्ट रूपमा राहत रकम वितरण गर्न सक्ने अवस्था व्यवस्था मिलाउन सकिँदैन?
सायद तपाईँले यो द्वन्द्व प्रभावितको बारेमा होइन, बाढी प्रभावितको बारेमा भन्न खोज्नुमा होला। द्वन्द्व प्रभावितमा त्यस्तो जटिल अवस्था पनि छैन, जटिल प्रक्रिया पनि छैन, र जति पाउनु भएको छ
प्रभावितहरूसँग पनि हामीले केहीसँग कुराकानी गऱ्यौँ, बाढी प्रभावितको छँदैछ त्यसमा फेरि हामीलाई उहाँहरूलाई पनि अलिकति प्रक्रिया झन्झटिलो भयो, यो पुगिन भन्ने, यो प्रमाण पुगिन भन्ने, कतिपय प्रमाणहरू उति बेला भएका कुराहरू अहिले जुटाउन गाह्रो हुन्छ भन्ने खालका कुराहरू चाहिँ उहाँहरूबाट पनि आएको छ?
त्यस्तो छैन, द्वन्द्व प्रभावितकोमा त हामीले जम्मा खास गरी तिनवटा कुरा मात्रै मागेका छौँ, एउटा नेपाली नागरिकता, अर्को द्वन्द्व प्रभावित हो सम्बन्धित स्वयं व्यक्ति छ खास गरी विस्थापितको हकमा, र अब त्यस्तो सम्बन्धित व्यक्ति जीवितै भएर पेस गर्न मिल्ने कुराहरूमा सम्बन्धित व्यक्ति द्वन्द्व प्रभावित हो भन्ने सिफारिस र निवेदन, यति भए सकियो कुरा, शान्ति समितिको सचिवालय मार्फत आउने हो, त्यति भएपछि सकिने कुरा हो। अब पीडित छैन उहाँहरूको हकदारले पाउने अवस्थामा चाहिँ उही नै एकमात्र हकदार हो भन्ने किसिमको सिफारिस, एकमात्र हकदार नभए विभिन्न हकदार छन् भने आपसमा मन्जुरी दिएर के गरेर हुन्छ, उही उसैले दिँदा हुन्छ भन्ने किसिमको सबै कुरा खुलाएर दिएपछि सकियो कुरो, यसमा कुनै झन्झटिलो कुरै छैन।
अब उहाँहरूले जसरी ब्याङ्कमा यहाँले पठाइया छ पैसा भन्नुभयो, उहाँहरूले उहाँहरूको हातमा पर्न कति समय लाग्छ, अथवा उहाँहरूले आफ्नो अब अनुकूल जहिले उहाँहरूलाई आवश्यक पर्छ ब्याङ्कमा गएर लिने हो कि अरू थप प्रक्रिया केही हुन्छ त्यहाँ के छ?
यो असार मसान्तमा पैसा आएको कारणले देशैभरि यहाँहरूले थाहै छ सरकारी कार्यालयहरूको असार मसान्तमा अरू नै आफ्नै नियमित कामले पनि अत्यन्त भिड हुन्छ, त्यसमाथि यो थप काम थपियो र थप पनि यति थपियो कि झन्डै झन्डै धान्नै नसक्ने अवस्थाको थपियो, यसले गर्दाखेरि यसको प्रभाव हामी कहाँ मात्रै होइन बैङ्कले पनि उत्तिकै धान्न नसक्ने अवस्था छ, बैङ्कले खातै खोल्न नसक्ने अवस्था छ, र अब यो बैङ्कमा खाता खोलेर उहाँहरूको जुन दिन खाता खुल्छ उहाँहरूले सम्पर्क गरेर आफ्नो नागरिकतासहित आएर हाम्रो अफिसबाट प्रमाणित गराएर लिएर गएर खाता खोलेपछि खातामा पैसा जम्मा भइहाल्छ, र बैङ्कले जम्मा बैङ्कमा हामीले चेक पठाइसकेका छौँ, अब बैङ्कबाट जम्मा हुनासाथ त पैसा झिक्न पाइहाल्यो, अबको अलिकति लाग्ने भनेको खाता खोल्न समय मात्रै हो।
उहाँहरूलाई यसरी उहाँहरूको पीडितहरूको पहिचान भइसकेपछि आवश्यक प्रक्रिया पुगिसकेपछि प्रमाण जुटिसकेपछि उहाँहरूलाई उहाँहरूको हातैमा दिने व्यवस्था गर्न सकिन्थेन अथवा किन ब्याङ्क मार्फत जानुपर्ने अवस्था हो यो?
अब आजको युग भने वास्तवमा नगद कारोबार गर्ने युग होइन, अर्को कुरा नगद दिँदाखेरि कहीँ कतै कुनै अवस्थामा तलमाथि पर्न पनि सक्छ, व्यक्तिले घरसम्म लैजाँदा हराउन पनि सक्ला, बाटैमा खर्च पनि हुन सक्ला, अथवा गलत व्यक्तिको हातमा पर्न पनि सक्ला, यी सायद विभिन्न कारणले होला नेपाल सरकारले खातैमा जम्मा गर्ने नीति बनाएर पठाइएको कारणले हामीले पनि खातैमा पठाउन लागेको हो। अब यो सबैको सोच सबैबाट र सरकारको नीति नै यो भएको कारणले र यो उपयुक्त पनि जस्तो लाग्छ मलाई, ब्याङ्क खोल्दाखेरि केही भए पनि बचत होला भन्ने मनसाय पनि होला, अब अरू केही होला यो नराम्रो हो जस्तो लाग्दैन मलाई,
खास गरी बचत गर्ने प्रवृत्ति बढोस् अथवा त्यो परिपाटी बढोस् भनेर पनि होला, तर कतिपय अवस्थामा ब्याङ्किङ मार्फत जाँदाखेरि अलिकति झन्झटिलो भएको गुनासो पनि आयो, मैले यही प्रसङ्गमा जोडिहालेँ, जस्तो ज्येष्ठ नागरिकहरूको पनि अत्यन्तै गुनासो आइरहेछ कि सम्बन्धित स्थानीय तहबाटै वितरण गर्न सुरु गर्नु पऱ्यो भनेर कतिपय स्थानीय निकायले सुरु पनि गर्नुभएको छ अहिले, र मेन अस्ति मुख्य गरी वीरेन्द्र नगरपालिकाकै कुरा गर्दाखेरि हामीहरूसँग उहाँहरू धेरै ज्येष्ठ नागरिकहरू यहीँ अफिससम्म आइपुग्नुभयो, यो साह्रै झन्झटिलो भयो, हामीले लाइन बस्नुपर्ने, ब्याङ्कमा गएर ऊ गर्नुपर्ने, स्थानीय वडाबाटै सम्बन्धित स्थानीय तहबाटै वितरण गरिदिने व्यवस्थाका लागि तपाईँहरूले केही पहल गरिदिनु पर्यो भन्ने खालको कुराहरू आयो, हामीले त्यो पनि गऱ्यौँ र नगरपालिकाका प्रमुखले आइन्दा अब त्यस्तो व्यवस्था गर्ने भन्नेहरू पनि भन्नुभएको छ। केही हदमा केही द्वन्द्व पीडितहरूका पनि यस्ता गुनासा थिए। खैर अब त्यसलाई स्थानीय स्तरबाट केही गर्न सकिने अवस्था रहन्छ कि रहँदैन द्वन्द्व पीडितकै हकमा कुरा गर्दाखेरि?
अहिले त्यस्तो व्यवस्था छैन। अब नेपाल सरकारले गृह मन्त्रालय मार्फत प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट यो रकम वितरणको लागि पठाएको हो। स्थानीय तहबाट पठाउने हो भने नेपाल सरकारले छुट्टै स्थानीय तहलाई नै अख्तियारी दिएर स्थानीय तहबाट गर्न सक्छ। अब यो सरकारको कुरा हो,
तर जिल्ला स्तरबाट केही गर्न सकिँदैन। अब द्वन्द्व पीडितहरूको कुरा गर्दाखेरि के पनि अर्को कुरा आउँछ भने अलिअलि आलटाल गर्ने काम भयो, राहत अथवा केही क्षतिपूर्ति दिएर, तर दोषीलाई कारवाही गर्ने कुरामा सरकार एकदमै मौन रह्यो भन्ने कुरा छ। विभिन्न समयमा फेरि उजुर लिने काम पनि भइरहेछ, तर त्यो पनि झुलाउने कुरा मात्रै हो भन्ने कुरा पनि आइरहेछ। यहाँ समक्ष त्यस्तो गुनासो आछ कि छैन?
अब हामी माथिल्लो नीतिगत रूपमा बस्ने निकाय नभएकोले होला सायद, अब ऐन कानुन बनाउने स्तरका व्यक्ति नभएकोले होला सायद, हामी कहाँ खासै त्यस्तो गुनासाहरू आएका छैनन्।
हुन त अब सत्यनिर्माण तथा मेलमिलाप आयोग गठन भएर त्यसले प्रदेश स्तरीय उजुरी सङ्कलन मुकाम उजुरी सङ्कलनका लागि मुकाम कार्यालय पनि स्थापना गरेर काम गरिरहेछन्, तर पनि उहाँहरूको गुनासो आफ्नो ठाउँमा छँदैछ। खैर यहाँहरूसँग त्यति यो सम्बन्धित नभएर पनि हुनसक्ला,
हुनसक्छ।
अब यहाँले जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको हैसियतले करिब यहाँले अघि पनि भन्नुभयो अनौपचारिक कुराकानीमा कि एक वर्ष बिताइसक्नु भएको छ, के देख्नु भएको छ यहाँले एउटा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको हैसियतले हेर्दाखेरि यहाँका समस्याहरू, यो कार्यालयले यो गर्न पाए हुन्थ्यो, जिल्ला प्रशासन कार्यालयले अब यी कुराहरूमा बढी जोड दिनु पर्ला भन्ने त्यस्तो केही देख्नु भएको छ एक वर्षको अनुभवमा?
विकास निर्माणका कामहरू सामान्य स्तरकै हो, देशभरिकै अवस्था त्यस्तै छ,
छँदैछ।
अब सुर्खेतमा पनि त्यो विशेष मैले त्यस्तो देखेको छैन, खास गरी त मैले कार्यालयगत रूपमा भन्दा पनि अथवा हामी कार्यालयहरूले सुर्खेतमा चाहिँ अत्यधिक रूपमा चाहिँ समाजमा अथवा नागरिकहरूमा चेतनाको स्तर नै बढाउनु पर्ने पहिलो प्राथमिकता देख्छु म यहाँको। अहिलेसम्म मैले अध्ययन गर्दाखेरि म यो जिल्लाको बासिन्दा होइन, तथापि मलाई लागेको सुर्खेतको सबभन्दा पहिलो चाहिँ हामीले हटाउनु पर्ने अथवा कम गर्नुपर्ने कुरा चाहिँ अत्यधिक मदिरा सेवन यो जिल्लाको समस्या म देख्छु। र त्यसपछि
लागु औषधमा पनि,
लागु औषधको त त्यतिपति देखिया छैन, अरू जिल्लाको तुलनामा कमै छ। खास गरी मदिरा सेवनको कारणले गर्दाखेरि श्रीमान श्रीमती बिचको झगडा, सम्बन्ध विच्छेद, अनि कुनै पनि झगडाको बिउ यसो केलाएर हेऱ्यो जहाँ पनि मदिरा नै देखिया छ, गुन्डागर्दी अथवा गाउँमा त्यत्तिकै पनि झगडा, यस्ता धेरै कुराहरू खास गरी पारिवारिक विखण्डन अत्यधिक रूपमा देखिया छ यो मदिराको कारणले गर्दाखेरि। अब यो छिट्टै भइहाल्ने कुरा होइन, हामीमा चेतना नै आउनुपर्छ, किनभनेदेखि हामी नेपालीहरूमा अधिकांश जात जातिमा हाम्रो अब मदिराको संस्कारै छ, त्यसैले यो संस्कार हटाउने भन्ने कुरा एकैचोटि भइहाल्ने कुरा होइन, कानुन बनाउँदैमा कडा गर्दैमा पनि हुने होइन। हाम्रो संस्कार संस्कृति भन्ने कुरो कानुनले मात्रै तोड्न सक्दैन, हाम्रो संस्कार र संस्कृतिमा नै बिस्तारै परिवर्तन ल्याउनु पर्ने कुरा हुन्। र यी कुराहरू चाहिँ अब शिक्षाको स्तर हेर्दाखेरि अब शिक्षा कार्यालयको आँकडा अनुसार 97-98% साक्षर देखिन्छ सुर्खेतमा, र तापनि यो विषयमा चाहिँ हामी त्यति देखिया छैनौँ। र अर्को कुरा चाहिँ अन्य जिल्लाबाट बसाइसराई भएको कारणले हो वा के कारणले हो, खास गरी अन्य चेतना, खास यो बाल विवाहको कुरा एकदमै कम उमेरमा विवाह भएको देख्छु म। कतै अलिअलि हुनु त ठिकै छ, काहीँ अपवादका रूपमा देखिन्छन् नै, तर पनि अब म यो नागरिकता लिन आउने महिलाहरू देख्छु, बिहे हुने उमेरमै बच्चा पाइसकेका हुन्छन्, उनीहरूले न जीवनको स्वाद लिन पाएका हुन्छन् न यौवनको उन्माद, र त्यत्तिकै आफ्नो जीवन चाहिँ सेलाएर चाहिँ समर्पण गरेर जानुपर्ने अवस्था देख्छु म। उनीहरूको जीवन देख्दाखेरि आफूलाई नै कता कता ठिट लाएर आउँछ। तर उहाँहरूले यो कुरा बुझिसक्नु भएको छैन होला, त्यसैले उहाँहरूलाई सामान्य नै होला फेरि यो कुरा, होइन हामीलाई चाहिँ निकै ठुलो लागिरहेछ, तर यो चाहिँ राम्रो कुरो चाहिँ होइन। बुझेर कसैले बुझेर जिद्दी गरेर नै कसै कसैको होला बेग्लै कुरा हो, तर परम्परागत रूपमै यो चाहिँ देखिएकोलाई चाहिँ हटाउनै पर्छ हामीले। अब आकल झुकल अब बादको कुरा त साह्रै विकसित देशमा पनि भइरहेछ, हामीले सुन्छौँ देख्छौँ, 9 वर्षकोमै पनि बच्चा पाए 11 वर्षमै भन्ने कुरा, ती कुरा अब बादका हुन्, त्यस्ता कुरालाई उदाहरण लिएर हुँदैन, तर यी दुईवटा कुरा चाहिँ मैले अत्यधिक समस्याको रूपमा सुर्खेतमा देखेको छु।
भनेको मदिरा सेवन र बाल विवाह, मदिरा नियन्त्रण र बाल विवाहको रोकथाम तथा नियन्त्रणमा विशेष सरकारवाला निकाय सबैले पहल गर्नुपर्ने भन्ने यहाँको सुझाव छ।
हजुर हजुर।
अब यहाँ जुन जिल्ला प्रशासन कार्यालयमा विभिन्न उजुरीहरू मुद्दाहरू आउने गर्दछन्, खास गरी सार्वजनिक अपराधसँग सम्बन्धित कुराहरूलाई लिएर, त्यसको चाप कस्तो छ?
तुलनात्मक रूपमा मुद्दाको चाप त्यति धेरै छैन सुर्खेतमा, सामान्य नै मान्नुपर्छ। यद्यपि अब मुद्दाको चाहिँ अब प्रत्यक्ष रेखदेख अथवा मुद्दा हेर्ने अधिकारी प्रमुख जिल्ला अधिकारी नै भएको कारणले म त्यति भन्न त सक्दिनँ, र पनि चाहिँ मुद्दाको सङ्ख्यात्मक कुराहरूले गर्दाखेरि
र सङ्ख्या त्यति ठुलो छैन,
छैन सुर्खेतमा त्यस्तो चाहिँ मुद्दाको चाप छैन। तर उजुरीहरू अरू सामान्य उजुरीहरू, ठाडो उजुरी भन्छौँ हामी, जुन चाहिँ तत्काल दिने र तत्कालै समाधान गरिहाल्ने किसिमका, त्यस्ता उजुरीहरू चाहिँ दैनिक एउटादेखि तिनवटासम्म चाहिँ आएका हुन्छन्।
तिनको चाहिँ यो टुङ्गो लाग्ने, कति समयसम्म टुङ्गो लाग्ने अथवा कतिको छिटो उनीहरूलाई चाहिँ ती उजुरीहरूको सम्बोधन भएको छ?
ठाडो उजुरीको हकमा चाहिँ कस्तो गरिया छ भनेदेखि, वास्तवमा अलिकति अब यो हाम्रो कमजोरी पनि भन्नु पर्ला, कति चाहिँ सकारात्मक रूपमा टुङ्गियो भन्ने कुरा यसको चाहिँ आँकडा छैन, किनभनेदेखि हामी यो सम्बन्धित मान्छेहरूलाई उपस्थित गराएर उहाँहरूबिच छलफल चलाइदिने प्रयोजन मात्रै हो। यो हामीले कुनै चाहिँ अधिकार प्रयोग गरेर कसैलाई दबाब दिएर फोर्स गरेर ल त यो फैसला भयो भन्ने होइन, यसमा यसमा मात्र कति पक्ष छन् ती सबै पक्षलाई बोलाएर छलफल गराइदिने हो, र यो छलफल गराइदिने प्रक्रियामा हामी प्रहरीले संलग्न गराउँछौँ, जिल्ला प्रहरी कार्यालय मार्फत गर्छौँ। हामी त्यहाँ पुग्न भ्याउँदैनौँ किन हाम्रो हामीसँग जनशक्ति छैन, र जिल्ला प्रहरी कार्यालय पनि आफ्नो इलाका चौकीमा पठाइदिन्छ, र त्यहाँ चाहिँ सम्बन्धित पक्षहरूलाई बोलाएर छलफल गर्ने वातावरण बनाइन्छ उसले, र धेरै कुराहरू छलफलबाटै टुङ्गिएका छन्। यी चाहिँ कुनै सजाय गर्नुपर्ने फौजदारी अभियोगका होइनन्, फेरि फौजदारी अभियोगका फौजदारी किसिमका चाहिँ अपराधहरू यसमा छलफल हुने भन्ने प्रश्नै आउँदैन, यो त सिधै अदालत जाने कुरा हो। सामान्य किसिमका झैझगडा जुन चाहिँ कानुन उल्लङ्घन भएको होइन, तर आपसमा मनमुटाव मनोमालिन्य एक आपसमा सहमति गर्दा मिल्ने टुङ्गिने कुराहरू चाहिँ हामीले यसरी गराइदिने गरेका छौँ।
अब यहाँहरूले नै हेर्ने जो हातहतियार तथा खरखजाना सम्बन्धी उजुरीहरूको व्यवस्था छ, त्यो चाहिँ हामी कहाँ कतिको पर्या छ?
हातहतियारको उजुरी त एकदमै कम छ,
त्यो समस्या त्यति छैन
छैन। हामी कहाँ अधिकांश आउने भनेको सार्वजनिक अपराधका हुन्, शान्ति सुरक्षामा खलल पुर्याउनेहरूलाई प्रहरीले सार्वजनिक अपराधको रूपमा मुद्दा दायर गर्छ।
निर्वाचनका बेला यहाँहरूले पनि सूचना जारी गर्नुभयो कि आफूसँग रहेका हतियारहरू बुझाउन भनेर, त्यति बेलामा पनि त्यस्तो पर्याप्त मात्रामा हतियारहरू बुझाएनन् आएन भन्ने कुरा आयो जस्तो अरू जिल्लाको तुलनामा, यहाँ कि साँच्चीकै त्यो हतियारहरू नभएरै हो कि अटेर गरिरह होला कि के लाग्छ यहाँलाई?
हामी कहाँ लाइसेन्स नवीकरण गर्नेहरूको यकिन विवरण हामीले जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराएका थियौँ र लाइसेन्स भएकाहरूका चाहिँ सबैको हतियार प्रहरीले नियन्त्रणमा लिएकै थियो. अब जो बाहिर जिल्लामा पनि नवीकरण गर्न पाइन्छ, यो आफूलाई मन लागेको अवस्थामा जहाँ पुगिया छ त्यो ठाउँमा पनि नवीकरण गर्न मिल्ने कानुनले व्यवस्था गरिदिएको छ. अब हामी कहाँ नवीकरण नभएका तर अन्त नवीकरण गरेका इजाजत प्राप्त हतियारहरू चाहिँ तपाईँले भने जस्तै खासै आएनन्. अब छैन नै भन्नु पर्ला, किनभने छ भन्नासाथ हामीले समातेर कारवाही गर्नैपर्छ, यताउति भन्ने प्रश्नै आउँदैन. किनभनेदेखि इजाजत बिनाको हात हतियार त कसैको साथमा अथवा घरमा फेला पर्नासाथ त्यो कानुन विरुद्ध हुन्छ. हामीले चाहिँ कानुन भूमि कारवाही गर्नैपर्छ.
फेला नपार्दासम्म अब छैन नै भन्ने सकारात्मक सोचमै जानु पऱ्यो. वास्तविकता जे पनि हुनसक्छ व्यक्तिगत रूपमा धेरै अहिले पछिल्लो समय हात हतियारहरू खास गरी साना खालका हात हतियारहरू को बिगबिग पनि धेरै ठाउँमा भइरहेको छ. तर सुर्खेतमा त्यस्तो ठुला घटना नभएका कारणले हामीले छैन नै भन्ने अहिले सोच राखिरहेको,
अहिलेसम्म त्यही नै सोच्नु पर्यो.
अब अर्को कुरा आउँछ बजार अनुगमनका कुराहरू. प्रशासनले चाडपर्व आउनलाई त्यति बेला मात्र यसो बजार अनुगमन गरे जस्तो गर्ने अनि त्यसपछि सुतेर बस्ने भन्ने खालका गुनासाहरू आउँछन्.
अब यो चाहिँ म के भन्छु भनेदेखि यो यो वाक्य नै परम्परागत वाक्य हो जस्तो लाग्छ मलाई. खास गरी
तर अघि पछि जसरी निरन्तर रूपमा बजार अनुगमन हुनुपर्ने हो त्यो त देखिँदैन नि त. फेरि
यसो जहिले पनि जिल्ला प्रशासनको अथवा बजार गर्नुपर्ने कार्यालयको कुरा गर्दाखेरि चाहिँ नकारात्मक हिसाबले कुरा गर्ने हो भनेदेखि तपाईँहरू चाडपर्वमा मात्रै गर्नुहुन्छ, अरू बेला चुप लाएर बस्नुहुन्छ, सुतेर बस्नुहुन्छ भन्ने यो थिएगो जस्तै भइसकेको छ. वास्तवमा त्यो होइन. जिल्ला प्रशासन कार्यालय भनेको बजार अनुगमन कार्यालय होइन, हामीले बुझिदिनुपर्छ यो. किनकि भनेदेखि उसका अनेकौँ काम छन् र सहायक प्रमुख जिल्ला अधिकारीको बजार अनुगमन गर्ने मात्रै काम पनि होइन, अनेकौँ काम छन्. हामीले सबै कामलाई उस त्यस्तै यताउति तालमेल मिलाएर सबै काम गर्नुपर्ने हुन्छ. बजार अनुगमन छोड्नु पनि भएन, अरू काम छोड्नु पनि भएन. सबै तालमेल मिलाएर काम गर्दाखेरि हामी नियमित रूपमा भने जस्तो दैनिकै बजार अनुगमन गर्न सक्दैनौँ. सरकारले सधैँ बजार अनुगमन होस् भन्ने मनसायले बजार यो चाहिँ संरक्षण र बजार नियन्त्रण निरीक्षण गर्ने अधिकृतको रूपमा व्यवस्था पनि गरेको छ. तर विभिन्न जिल्लाहरूमा एक दुईवटा दुई चारवटा जिल्लाहरूमा दरबन्दी भए पनि अहिलेसम्म त्यहाँ काम गर्न त्यसरी सकेका छैन, छुट्टै कार्यालय पनि बनाउन सकेका छैन. यद्यपि काठमाडौँकै कुरा गर्ने हो भने पनि काठमाडौँमा विभाग छ चाहिँ हाम्रो वाणिज्यको अनि बजारको छुट्टै छ र पनि त्यहाँ पनि नियमित हुन सकेको अवस्था छैन. यो विभिन्न आफ्ना कामले गर्दाखेरि हो. र पनि सुर्खेतको कुरा गर्ने हो भनेदेखि अब चाडपर्व भन्नाले हामी खास गरी भन्यो भनेदेखि दसैँ तिहारका कुरा हुन्. दसैँ तिहारलाई मात्रै लक्षित गरेर हो त्यतिखेर चाहिँ बढी बिक्री हुन्छ, कमसल कुराहरू कम गुणस्तरका सामानहरू पनि त्यतिखेर चाहिँ सकेसम्म चाहिँ पुस गर्ने बिक्री गरिहालौँ भन्ने मनसाय पनि कतिपयका होला, त्यतिखेर जान सक्छ. त्यसैले त्यो बेला बढी गर्नु नै पर्छ. यो कुरा चाहिँ हामीले सकारात्मक रूपमा लिनुपर्छ. चाडपर्वको अगाडि अरू बेलाभन्दा बढी नै गर्नुपर्छ, किनकि वर्षभरिको बिक्रीको अवस्था हेर्ने भनेदेखि त्यतिखेर नै सबभन्दा बढी बिक्री हुन्छ र त्यही बेला नै बढी गर्नुपर्छ. तापनि हामीले साउन भदौमा पनि बजार अनुगमन गरेका छौँ, असोज कार्तिका त कुरै नगरौँ, त्यतिखेर गरिने भइयो. पुष माघमा पनि गरेका छौँ, चैत फागुन चैतमा पनि गरेका छौँ. यो यतिखेर चाहिँ यो वर्ष चाहिँ चुनाव परिदिएको कारणले हामीले वैशाख जेठमा गर्न सकेनौँ, हिजो अस्ति यही साउनमा पनि गरेका छौँ. त्यसैले चाडपर्व लक्षित मात्र होइन, वास्तवमा हामीले भ्यायसम्म निरन्तर गरिराखेका छौँ.
बजार अनुगमन गर्दाखेरि यहाँले समस्या के देख्नु भएको छ?
विक्रेतामा हुनुपर्ने जति सचेतना देखिएन सबभन्दा पहिलो समस्या. अर्थात् साँच्ची भन्यो भनेदेखि कुनै पनि विक्रेता, चाहे थोक विक्रेता चाहे खुद्रा विक्रेता, उद्योग वाणिज्यतर्फका व्यक्तिहरू भनौँ, उहाँहरूमा त्यति चाहिँ जागरुक अथवा सचेतना भनौँ अथवा सतर्कता भनौँ त्यति हामीले सोचे जस्तो देखिएन पाइँदैन। जब हामी जान्छौँ त्यसपछि तपाईँहरू कहाँ छ कि छैन त म्याद नआएका सामानहरू हुन्छौँ, खोइ हेरेकै छैनौँ भन्छन् कोही, खोइ मलाई त आउँदैन हेर्नै भन्छन् कोही, यस्तो किसिमको व्यवहार हामी पाउँछौँ। यो एउटा सबभन्दा ठुलो समस्या देख्छौँ हामी। अब उपभोक्तामा त छँदैछ, उपभोक्ताको त अब देशव्यापीको कुरा हो, त्यो अब हामी मात्रैले कुरा गरेर भएन, उपभोक्तामा आउनुपर्ने सचेतना त छँदैछ,
उपभोक्ता पनि बढी सचेत हुनु पऱ्यो
एकदमै। सबभन्दा बढी सचेत हुनुपर्ने त उपभोक्ता नै हो, तर उपभोक्ताको सङ्ख्या ठुलो छ भनौँ न, हाम्रो भन्ने भनेदेखि हाम्रो देशको कुरा गर्ने भनेदेखि सबै जनसङ्ख्या हामी सम्पूर्ण उपभोक्ता नै हौँ, हामी सबै सचेत हुनुपर्ने यो त छँदैछ, यसमा त दुई मात्रै छैन।
सचेत उपभोक्ताहरू कस्तो, खासरी खाद्य वस्तुहरूको कुराकानी गर्दाखेरि खाद्यसँग सम्बन्धित वस्तुहरू किन्नको लागि प्राय गृहिणीहरू जाने अथवा जो राम्रोसँग पढलेख गर्न सक्नु भएको छैन उहाँहरू बढी जाने कारणले पनि उहाँहरूलाई कहिले म्याथसम्म यसको म्याद हो, कहिले मूल्य सूची के कस्तो छ, यो कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, कहिलेसम्म प्रयोग गर्न नमिल्ने हो भन्ने खालका कुराहरू नहुँदा पनि यो समस्या यो कुराले बढी परिचय पाइरह कि
त्यसको त्यो पनि हो, तर त्यो म अझ कम प्रतिशतमा देख्छु। पढे न राम्रो नपढे लेखेका मान्छेहरू जाँदाखेरि गरिने विक्रेताको व्यवहार त त्यो छँदैछ, अथवा उहाँहरूले हेर्न सक्नुहुन्न, नहेर्न सक्ने कारणले जस्तो सामान पनि बोकेर आउनु पर्ला। तर मैले देखेको त्योभन्दा ठुलो समस्या चाहिँ पढे लेखेकामै छ, हामी पढे लेखेका भनाउँदाहरू नै हामी नै हेर्दैनौँ, हामी कुनै पनि सामान लिन्छौँ खुर्कन लिन्छौँ कि ती खाउँछौँ खाइहाल्छौँ कि चाहिँ लिएर जान्छौँ, कथङ कदाचित कसैले झुक्किएर हेरिसकेपछि त्यतिखेर देख्छौँ जब हामी खाइसक्छौँ, त्यो हाम्रो बानी नै छैन। सबभन्दा पहिले त म सम्पूर्ण उपभोक्ताहरूमा आम नागरिकमा तपाईँको यो रेडियो मार्फतै म के अनुरोध गर्छु भनेदेखि, कुनै पनि सामान किन्दाखेरि कुन उत्पादकले उत्पादन गरेको हो, कहिले उत्पादन गरेको हो, त्यसको म्याद कहिलेसम्म छ र आजको दिनमा त्यो प्रयोग गर्न हुने म्यादभित्र छ कि छैन त्यति हेरिदिउँ, र अन्त्यमा मूल्य पनि हेरिदिउँ त्यहाँ मूल्य कति लेखिएको छ। यति हेरेर किन्ने बानी बसाल्न सकेमा हामीलाई कसैले पनि ठग्न पनि सक्दैन र हाम्रो स्वास्थ्यमा कसैले खेलबाड गर्न पनि सक्दैन।
यहाँहरूको अनुगमनमा यहाँले साउनमै पनि गरियो भन्नुभयो, त्यो अनुगमनमा कालो बजारीको कुरा कस्तो छ? उपभोक्ताहरूमा खास गरी चाडपर्वकै बेला बढी कालो बजारी भयो भन्ने आउँछ, विशेष गरी अझ पेट्रोलियम पदार्थहरूमा मोटो तेल पेट्रोल डिजेल ग्यासहरूमा बढी कालोबजारी हुने गरेको भन्ने गुनासो आउँछ। यहाँहरूले अनुगमनका बेला त्यो कालोबजारीको समस्या कस्तो पाउनु भएको छ?
त्यो समस्या मैले सुर्खेतमा खासै पाएको छैन। अब यो इन्धन ग्यासको कुरा गर्ने हो भनेदेखि अहिलेसम्म एउटा गुनासो एउटा उजुरी पनि जिल्ला प्रशासनमा आएको छैन। एकचोटि पेट्रोल पाइएन भनेर गुनासो आएको थियो, पाइएन भन्दा पनि पेट्रोल भइभई पनि मलाई दिएन, त्यतिखेर अभावको समय थियो, दुई तिन दिनको अभावको बेला थियो त्यो दिन, र हामीले तुरन्त त्यो पेट्रोल पम्पमा गयौँ, हामी तुरन्तै त्यो पेट्रोल पम्पमा गएर त्यसको पम्पको ट्याङ्कीमा हेऱ्यौँ, वास्तवमा त्यहाँ पेट्रोल रहन्छ नै, र उजुरीकर्तालाई चाहिँ शङ्का लागेको पेट्रोल भइभई पनि मलाई दिएन भनेर शङ्का लगाएर उहाँले हामीलाई गुनासो गर्नुभयो, र हामी गएर हेरौँ रहन्छ नै। त्यो बाहेक आजसम्म कुनै पनि त्यस्तो उजुरी आएको छैन, यसले बढी मूल्य लियो मलाई बढी पैसा लियो अथवा चाहिँ मलाई अभाव देखाएर भइभई पनि बढी पैसा माग्ने कोसिस गर्यो भन्ने त्यस्तो किसिमको गुनासो उजुरी अहिलेसम्म आएको छैन, खास गरी इन्धनको कुरामा।
हामी कहाँ त्यो उजुरी गर्ने प्रवृत्ति पनि त्यति नभएको हो कि, बरु सही दिने थाहा छ, यो मैले बढी मूल्य तिरेँ भन्ने पनि थाहा छ अथवा म ठगिएँ भन्ने पनि थाहा छ, तर भइगयो मलाई ठगिहाल्यो भन्ने पचाइदिने
त्यो प्रवृत्ति अब खास गरी हामी नेपालीमा त्यो छ नै, कदा भनिराख्नु त्यसले पनि कारवाही गर्ने हो कि होइन, बेकारमा आफैलाई दुःख जाओस्, यो हाम्रो यो जुन प्रवृत्ति छ त्यसले पनि होला नहोला भन्न सकिन्न, तर खासमा त्यस्तो गुनासोहरू आइदिए यदि छ नै भनेदेखि तत्काल आइदियो भनेदेखि यस्तो यस्तो अवस्था छ है भनेर हामीलाई लेखेर दिनुपर्छ भन्ने छैन, भोलि फेरि मलाई अप्ठ्यारो पो पार्छ कि भन्ने उहाँलाई डर पनि लाग्ला, हामीले लेखेर दिनु पर्दैन, मात्र चाहिँ टेलिफोनबाटै यो पसल हो, यो ठेगानाको यो पसल हो, यसले यस्तो यस्तो गरिरहेको छ है भनेर सूचना दिएमा पनि हामी उसमाथि निगरानी राख्न सक्छौँ, सकिन्छ, एकदम सकिन्छ।
त्यही त हामीले अब होइन व्यापारीहरूले कालोबजारी गर्छन्, ठगी गर्छन्, यस्तो गर्छन् भनेर मात्रै भएन,
भएन भएन, सूचना त दिनु पर्यो।
गुनासो त अत्याधिक सुन्छौँ हामीहरू होइन, तपाईँ सार्वजनिक कार्यक्रम हाम्रोहरूमा चिया चौताराहरूमा गुनासो सुनिन्छ, कालो बजारी बढिरहेछ, यो महँगी बढिरहेछ, यो भइरहेछ, ऊ भइरहेछ भन्छौँ, तर हामी त्यसलाई रोक्न हामीले आफ्नो तर्फबाट कतिको सजगता अप्नायो त भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
एकदमै हो। अब हामी सरसर्ती के सोच्छौँ भनेदेखि आम उपभोक्ताहरू खास गरी राम्रो गुणस्तरीय वस्तु सुपथ मूल्यमा पाउनु हाम्रो अधिकार हो भन्ने सोच्छौँ। थोरै कर्तव्य पनि छ, खासै धेरै त छैन, थोरै कर्तव्य छ, त्यही हो कर्तव्य, त्यही नै हो कि यदि गलत भएको कतै छ भने सूचना दिनु पर्यो, वास्तवमा आम उपभोक्ताहरूको कर्तव्य त्यो हो।
हामी यस कार्यक्रम मार्फत पनि यो आग्रह र अनुरोध गरौँ, तपाईँले गुनासो गरेर मात्र भएन, बाहिर कराएर मात्र भएन, तपाईँ यदि कहीँ कतै ठगिनु भएको छ, कालो बजारी कहीँ कतै भएको छ भने तपाईँलाई लाग्छ भने तपाईँले आफ्नो परिचय खुलाउनु पर्दैन, मौखिक वा लिखित रूपमै पनि जानकारी गराउनु पर्दैन, मौखिक रूपमै पनि जिल्ला प्रशासन कार्यालय वा सरकारवाला निकायमा जानकारी गराउनु भयो भने यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न रोक्न सकिन्छ भन्ने हिसाबले तपाईँले पनि सक्रियता देखाउनु पर्यो, गराएर पनि के गर्ने हो, कारवाही हुँदैन भन्ने खालको सबैप्रति अविश्वास पनि नगरिहालौँ, त्यसका लागि पहल गरौँ, यदि सम्बन्धित ठाउँमा भएन भने बाट सुनवाई भएन भने त्योभन्दा माथिल्लो निकाय पनि छन् त्यसमा पनि जाउँ होइन।
एकदमै एकदमै
गुनासो मात्र मेरो उद्देश्य एउटा के मात्र भने गुनासो मात्र नगरौँ, त्यसलाई रोक्नका लागि आफ्नो तर्फबाट पहल पनि गरौँ।
एकदमै हामी गुनासो गरौँ तर त्यो उपयुक्त ठाउँमा गरिदिउँ। अब हामी चौतारामा गुनासो गरेर अर्थ रहँदैन होला होइन, चौरमा बसेर गुनासो गरेर अर्थ रहँदैन होला, त्यही गुनासो सम्बन्धित कार्यालय समक्ष पुर्याइदिनु भयो भनेदेखि त्यसले केही न केही काम गर्छ
अवश्य पनि। हामीले सबैले आफ्नो क्षेत्रबाट सजगता अपनाऊ, यदि दैनिक जनजीवनमा असर पार्ने कुनै काम भएका छन्, कुनै गतिविधिहरू भएका छन्, नराम्रा क्रियाकलापहरू जो कोहीबाट पनि भएका छन् भने त्यसलाई रोक्नु खालि पुलिस प्रशासनको मात्र काम होइन, आम नागरिकको हिसाबले हामी सबैको कर्तव्य र दायित्व पनि हो, त्यसतर्फ पनि हामी सचेत रहौँ भन्ने आग्रह र अनुरोध पनि म यस कार्यक्रम मार्फत गर्न चाहन्छु। अब हामी कहाँ राजस्व सङ्कलनको अवस्था कस्तो रह्यो यो गत आर्थिक वर्षमा?
अब म अहिले स्टुडियोमा बसेको कारणले म आँकडा चाहिँ भन्न मलाई गाह्रो छ। हामी कहाँ अधिकांश राजस्व हुने आउने भनेको पासपोर्टबाट हो, विगत वर्षमा मेरो अन्दाजमा 10-12 करोड नै उठेको हुनुपर्छ, त्यही नै होला, त्यही अनुपात नै हो यसपालि पनि।
मैले खास गरी सोध्न खोजेको पनि यहाँलाई, यो विदेश जाने प्रवृत्ति केही वर्ष अगाडिसम्म सुर्खेत लगायत यस क्षेत्रका जिल्लाहरूबाट त्यति थिएन, विदेश जानुहुन्थ्यो धेरै मान्छेहरू भारत नै जानुहुन्थ्यो, जहाँ जसको लागि राहदानी आवश्यक पर्दैन होइन, अहिले पछिल्लो समय यो बिस्तारै बढिरहेको हो के हो यो? मैले खास गरी यो अवस्था मात्र बुझ्न खोजेको।
पोहोरको तुलनामा यसपालिमा त्यस्तो वृद्धि भएको छैन, अनुपात उस्तै छ। अब तीभन्दा अगाडिका वर्षहरूको चाहिँ मलाई ठ्याक्कै थाहा भएन, म एक वर्ष मात्रै भएको कारणले
यो सरदर कति जति पासपोर्ट एक वर्षमा पासपोर्ट बनाऊ भनेर निवेदनहरू पर्ने गरे होला सरदरमा यहाँको
3,000 हारारी होला,
मासिक 3,000 हारारीमा।
त्यो चाहिँ हामी कहाँबाट बनाउने मात्रै हो, निवेदन अर्को गर्दाखेरि काठमाडौँबाट बनाउने समेत गर्दाखेरि 6,000-7,000 पुग्छ
विदेश जानेहरू।
हजुर,
यतिमध्ये कति चाहिँ अध्ययनका लागि जानुहुन्छ अथवा कति कामका लागि जानुहुन्छ भनेर हामीले
छैन, त्यस्तो हामी कहाँ छैन, हामी मात्र पासपोर्ट कति लिन आए र हामी कहाँ कति लगे अनि द्रुत सेवाबाट कति लगे भन्ने कुराको मात्रै अभिलेख राख्ने चलन छ। अध्ययनको लागि आउनुभयो कि अब घुम्नको लागि जाने आउनुभयो कि अथवा चाहिँ रोजगारको लागि भन्ने कुरो हामीलाई थाहा हुँदैन।
अब अर्को यहाँहरूको सबैभन्दा महत्त्वपूर्ण काम नागरिकता प्रदान गर्ने काम हो, विभिन्न बेला बेलामा एकीकृत घुम्ती शिविरहरू पनि राख्ने गरिरहेछ। यसरी एकीकृत घुम्ती शिविर राख्दाखेरि नागरिकता लिने अथवा यहाँको कार्यालयबाट दिइने सेवा प्राप्त गर्न सेवाग्राहीहरूको कतिको भिडभाड अथवा कति सेवाग्राहीहरू लाभान्वित भएको पाइन्छ?
घुम्ती शिविरको
घुम्ती शिविरहरूबाट गर्दाखेरि
होइन, घुम्ती शिविरमा हामी जहाँ जान्छौँ त्यहाँ अत्यधिक नै व्यक्तिहरू आउनुहुन्छ र साँझसम्म नै उहाँहरूले सेवा लिएर जानुहुन्छ। लगभग सरदरको हिसाब गर्ने हो भनेदेखि प्रत्येक शिविरमा नागरिकताको मात्रै कुरा गर्दाखेरि लगभग 200 नागरिकता चाहिँ औसतमा 200 जति नागरिकता वितरण हुन्छ एक दिनको शिविरमा।
भनेपछि त्यो चाप ठुलै मान्नु
ठुलो हो। जबकि अफिसबाट कुरा गर्ने हो भनेदेखि हामी कहाँ असाध्यै भिड भएको दिन 100 औसतमा जान्छ, 100 औसतमा जान्छ भनेदेखि हामी शिविरमा 200 औसतमा बाँड्छौँ। त्यो चाहिँ अब भिड नै हो। तर अब समस्या के भनेदेखि हामी कहाँ जनशक्ति र आर्थिक सुविधा, अब जनशक्ति यस हिसाबले कि बिदाको दिन नै कुर्नुपर्छ, हामीसँग थप जनशक्ति हुँदैन, त्यही भइरहेकै कार्यालयमा भइरहेकै जनशक्तिले लिएर जानुपर्छ, त्यसले गर्दाखेरि कार्यालय बन्द गर्नु पनि भएन र बिदाको दिन लिएर जानुपर्छ। बिदाको दिन लैजाँदाखेरि प्रत्येक कर्मचारीले थप सुविधा खोज्नु स्वाभाविकै पनि हो। अब उहाँहरूलाई थप सुविधा दिनलाई बजेट भएको अवस्थामा चाहिँ हामी घुम्ती शिविरहरू गर्छौँ र त्यो घुम्ती शिविरहरूमा चाहिँ एकीकृत भन्नुको अर्थ हाम्रो नागरिकता मात्रै हुँदैन, एकीकृत भन्नाले अब अरू कृषिको बिउ बिजन वितरण पनि त्यही मौका पार्छौँ, हामी पशुहरूको चाहिँ रोग उपचार गर्ने पनि त्यही मौका पार्छौँ, पशुको जिल्ला पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, अनि त्यसपछि अब निर्वाचन कार्यालयबाट पनि त्यो मतदाता नामावलीको लागि जानुहुन्छ उहाँहरू, अन्य को कार्यालयहरू हामी सबै कार्यालयलाई बोलाएर के सेवा छ त दिन सकिने सेवाहरू छ भने सबै लिएर जाउँ र सँगै चाहिँ सेवा दिउँ भनेरै हामी त्यसरी एकीकृत घुम्ती शिविर गर्छौँ।
अब सुर्खेतमा संस्था दर्ताहरूको अवस्था कस्तो छ, कतिको चाप छ संस्था दर्ता गर्नेहरूको?
चाप भन्नाले त्यस्तो साह्रै त छैन, तर संस्था दर्ताहरू नियमित आइ पनि राख्नु भएको छ र निष्क्रिय पनि भइराख्नु भएको छ, यो दुवै अवस्था छ।
यहाँनिर संस्था दर्ता गर्ने अनि त्यो निष्क्रिय हुने प्रवृत्ति पनि धेरै देखिन्छ, खास गरी मैले यही हिसाबले पनि सोधेको, यो निष्क्रिय हुने संस्था मान्छे किन संस्था दर्ता गर्छन्, किन निष्क्रिय हुन्छ, त्यसको पछाडि अरू केही कारण?
मेरो चाहिँ अब कार्यालयको भन्दा पनि अब सामाजिक हिसाबले अन्यतिर बुझ्दाखेरि कार्यालयबाट त त्यस्तो कुरा बुझ्न अलिक गाह्रै पर्छ, समाजमा त्यस्तै चाहिँ संस्थाहरू किन निष्क्रिय भयो भन्दा अब कुनै समाजमा आफू पनि सदस्य होइन्छ, त्यस हिसाबले विचार गर्दाखेरि चाहिँ एउटा समय आउँछ, एउटा समूहमा त्यो एउटा ठुलो जोस उत्साह उमङ्ग रहन्छ र केही गरौँ भन्ने भावनाले ओतप्रोत हुन्छ बन्छ, त्यो समूहले संस्था दर्ता गर्छ, केही समय त्यो सक्रियता कायम रहन्छ, त्यसपछि व्यक्तिहरूमा आपसी आवश्यकता परिस्थिति विभिन्न कारणले छिन्नभिन्न हुन्छ, त्यो उत्साह मर्छ, बिस्तारै गल्दै जान्छ र संस्था निष्क्रिय रूपमा बस्छ।
त्यो पनि होला, तर मान्छेले एउटा क्षणिक स्वार्थको लागि संस्था दर्ता गर्यो, त्यो पुरा गर्यो अनि त्यसलाई निष्क्रिय पारिदियो, त्यो प्रवृत्ति कतिको छ, त्यो पनि यता कता देखिन्छ?
छन् नहुने होइन, अब स्वार्थै भन्न त अलिक गाह्रै छ होला, स्वार्थको प्रवृत्ति पनि, अब व्यक्तिगत स्वार्थ पनि होलान्, तर अब त्यो हामीलाई त्यतिको जानकारी आइसकेको हुँदैन, थाहा पनि हुँदैन, व्यक्तिगत स्वार्थ देखियो भनेदेखि त हामी त्यसलाई नियन्त्रण गर्ने कोसिसमै रहन्छौँ। अब मैले अघि भने जस्तै संस्था चलाउनलाई त्यति सजिलो छैन, मान्छेहरूले सजिलो दर्ता गर्न सजिलो छ, चलाउन सजिलो छैन।
अनुगमनको पाटो कस्तो छ भनेर मैले जान्न खोजेको, खास गरी संस्था दर्ता भए ती संस्थाहरूले आफ्नो उद्देश्य अनुसार काम गरेका छन् कि छैनन् भनेर हामीले कतिको अनुगमन गरेका छौँ अथवा गर्न सकेका छैनौँ, के छ अवस्था?
यो कुरामा चाहिँ हामीले हाम्रो कमजोरी भन्नै पर्छ, हामीले सकेका छैनौँ, हामीले संस्थाको अनुगमन गर्न सकेका छैनौँ, यो हाम्रो आफ्नो कमजोरी हो, विभिन्न कारण छन्। अब जनशक्तिको अभाव, समयको अभाव, धेरै कुराहरू छन्। अर्को कुरा, संस्था एउटा स्वशासित सङ्गठन पनि हो, गरिहाल्छन् नि भन्ने मनसाय पनि हुँदो हो, तर हामीले अनुगमन गर्न सकेका छैनौँ। र अर्को कुरा, अब अनुगमन गरेर ती संस्थालाई नियन्त्रण गरिहाल्ने त्यस्तो कानुनी अभाव पनि छ, किनभने त्यही स्वशासित सङ्गठन हो, हामीले हेर्ने भनेको उहाँहरूको कागजपत्र हो, यसो गर्नुहोस् है भनेर सुझावसम्म दिने हो, बाँकी अरू केही गर्न सक्ने अवस्था, नराम्रो काम नगरेसम्म, हिनामिना नगरेसम्म हामीले गर्न सक्ने अवस्था केही पनि होइन। ल, अब सक्रिय हुनु पऱ्यो, निर्णय गर्नुहोस्, यसो गर्नुहोस्, यो प्रक्रियाबाट जानुहोस् भनेर सल्लाह सुझाव दिने हो। तर त्यति गरे पनि केही उस्ता हुँदो होला, हामीले गर्न सकेका छैनौँ। संस्थाको हकमा चाहिँ हामीले खासै अनुगमन गर्न सकेका छैनौँ। अब चलायमान संस्थाहरूमा चाहिँ हामी जान्छौँ, भइरहेको वास्तवमा अब उहाँहरूको चाहिँ वार्षिक रूपमा कार्यक्रम भइ पनि राख्छ, कुनै न कुनै क्रियाकलापमा हामी पुगेकै हुन्छौँ, उहाँहरूको चाहिँ फेरि अनुगमन भइ पनि राखेको छ। तर सम्पूर्ण रूपमा भन्यो भनेदेखि अब सुर्खेतमा म ठ्याक्कै त भन्न सक्दिनँ, तर चाहिँ हजारभन्दा माथि नै छ ती सबै संस्थाको अनुगमन हामीले गर्न सकेका छैनौँ।
अब हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ। अब दैवी प्रकोपसँग सम्बन्धित घटनाहरू गत आर्थिक वर्षमा खास गरी के कस्ता भए, के कति परे, यहाँहरूमा के कति निवेदन आए, त्यस्तो केही भन्न सकिन्छ अहिले?
निवेदनको सङ्ख्या त म भन्न सक्दिनँ, खास गरी अघिल्लो वर्षको कुरा गर्दाखेरि साधारणतया परेको पानीले, बर्सातको पानीले घर ढलेको भन्ने किसिमका मात्रै आए, कुनै खासै अपर्जटाएर बाढीले नै लगेको भन्ने किसिमका चाहिँ कतै सुनिएन। र अघिल्लो वर्षको घटनाको दैव प्रकोपको कुरा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ तत्कालीन कुनाथरीको भट्टेघारी भन्ने ठाउँमा अब त्यो अप्रत्याशित रूपमा आगो लाग्ने घटनाले चाहिँ हामीलाई अलिकति विचलित बनायो नै।
त्यो रहस्यमय पनि थियो होइन, त्यो
रहस्यमय नै थियो। अब अहिलेसम्म पनि हामीले पनि पत्ता लगाउन सकेका छैनौँ। हामीले प्रहरी पनि पठायौँ त्यहाँ, हामी आफै पनि गयौँ।
त्यही त तत्कालीन एसपी साहबले पनि मसँग कुराकानी गर्दाखेरि मैले टेलिफोनमा उहाँलाई सम्पर्क गरेँ, उहाँ घटनास्थलमै हुनुहुन्थ्यो, मसँग कुराकानी गर्दा गर्दै उहाँले फेरि अचानक अर्को ठाउँबाट फेरि धुरीबाट आगो लाग्यो, त्यो मान्छे पनि कोही देखिँदैनन्, केही गर्दैनन् भन्ने खालको कुरा भयो।
अब म पनि गएको थिएँ, अब मैले पनि देख्दा देख्दै त लाग्यो, तर देखिन्थ्यो कतिखेर भनेदेखि जब धुवाइसक्थ्यो अनि त्यतिखेर देखिन्थ्यो, धुनुभन्दा अगाडि चाहिँ आफूले देखिएन।
धुनु
अहिलेसम्म पनि रहस्यमय नै छ,
कारण हो अथवा अन्य कुनै कारण हो अथवा प्राकृतिक कारण हो के हो भन्ने अझै त्यसको एकिन्छ भन्नु भएको छैन
छैन। अब दुईवटा मध्ये तेस्रो कारण त के नै होला र, एउटा त कि मान्छेले नै गर्यो, एउटा चाहिँ प्राकृतिक कुनै रसायनको कारणले हुन सक्ला, अब ती कुराहरू होलान्। अहिलेसम्म त्यसको चाहिँ निस्किया छैन र अब यो सायद बर्खा लगाएर होला, अहिले बिचमा केही सुन्ने छैन। यही नै अघिल्लो वर्षको चाहिँ दैवी प्रकोपमा एउटा त्यो अलिक बढी घटना भएको चाहिँ त्यही नै रह्यो, नत्र अरू खास सामान्य रूपमै देखिन्छ।
अब हाम्रो समय लगभग सकिसक्यो। एउटा सहायक प्रमुख जिल्ला अधिकारीको हैसियतले भन्नुपर्ने कुराहरू, तपाईँलाई भन्न मन लागेको कुराहरू जो हाम्रो छलफलमा उठेनन्, त्यस्तो केही छ? यो कुरा चाहिँ सोध्यावा हुन्थ्यो, यो कुरा चाहिँ मैले भन्नु पर्थ्यो, यो कुराको चाहिँ प्रश्न आएन भन्ने खालको त्यस्तो केही?
खास गरी जिल्ला प्रशासनले गर्नुपर्ने समग्र विषय तपाईँले सोध्नु भएको छ, विषय छुटेको मलाई लाग्दैन। र पनि म चाहिँ सुर्खेतवासीहरूमा, सुर्खेतका आदरणीय महानुभावहरूमा के भन्न चाहन्छु भनेदेखि, हामी आफ्नो अधिकार, आफ्नो स्वास्थ्य, आफ्नो जीविकाको लागि सचेत बनाउँ, र हामीमा परेका केही समस्याहरू छन् भनेदेखि आफूभित्रै गुम्स्याएर नराखौँ, बाहिर भन्ने गरौँ, बाहिरभन्दा पनि खास गरी सम्बन्धित कार्यालय कुन हो त्यसलाई भन्ने गरौँ, गुनासाहरू राख्ने गरौँ। कसैले बदनियत साथ, नियोजित साथ तपाईँले राखेका गुनासा लाई उपेक्षा गर्छ भनेदेखि ती कुराहरू प्रमुख जिल्ला अधिकारी अथवा सहायक प्रमुख जिल्ला अधिकारीले समेत अवगत गराउने गरौँ। हामी जनताको जीवनको लागि साथ दिन तयार छौँ, उहाँहरूको सुखको लागि हामी सदैव तत्पर छौँ। त्यसैले एकअर्का, जनता र प्रशासन अथवा नागरिक र प्रशासन, हातमा माल गरेर अगाडि बढौँ।
हस् अवश्य पनि नागरिक र प्रशासन हातीमा लगेर अगाडि बढौँ, आफ्ना समस्याहरू आफूभित्र नगुम्स्यौँ। यदि कहीँ कतै अनियमितता भएको छ भने तत्काल सम्बन्धित निकायमा जानकारी गराउँ र समाजमा एउटा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रशासनको मात्र मुख नताको, आफूले पनि त्यससँग सम्बन्धित आवश्यक सूचनाहरू समयमै दिएर त्यसमा सहयोग गर्ने गरौँ भन्ने, सहयोग गर्ने प्रवृत्ति विकास गरौँ भन्ने आजको हाम्रो कार्यक्रमको निचोड रहेको छ। हामी खालि गुनासा मात्र गरेर अथवा असम्बन्धित ठाउँमा कुरा गरेर मात्र दोष थुपार्नुभन्दा पनि त्यसलाई न्यूनीकरण गर्न, त्यसलाई कम गर्न आफ्नो तर्फबाट पनि योगदान गरौँ, त्यसतर्फ पनि सचेत रहौँ भन्ने हाम्रो विशेष अनुरोध रहेको छ। हाम्रो निम्तोलाई स्वीकार गरिदिनु भयो, यहाँसम्म आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद छ रेडियो र यहाँ केशवजीलाई पनि।
हस्, आजको संवादको निर्धारित समय सकिएको छ। आज हामीले सुर्खेतका सहायक प्रमुख जिल्लाधिकारी गङ्गाराम नेउपानेज्यूसँग कुराकानी गऱ्यौँ। हामी आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने बाचा गर्छौँ। सुर्खेतका सहायक प्रमुख जिल्लाधिकारी गङ्गा प्रसाद नेउपानेज्यूसँग आज हामीले कुराकानी गऱ्यौँ। उहाँप्रति आभार व्यक्त गर्दै र आगामी कार्यक्रममा नयाँ विषय र नयाँ अतिथिका साथ भेट्ने बाचा गर्दै म केशव ढकाल पनि अरूलाई छुट्टिन्छु। हस्त, नमस्ते, शुभ दिन।